अनि अब चाहिँ हामी परमेश्वर को निम्ति सेवा गरिरहेको र परमेश्वर को निम्ति दुःख भोगिरहेको एकजना विश्वासीलाई हेर्नेछौँ। उसको नाम हो स्टिफनस। यरुसलेम मण्डलीमा परमेश्वरले दिनुभएको एकजना जनबाट हामी सिक्न चाहन्छौँ, जसलाई एक दिन हामी अवश्य नै भेट्नेछौँ स्वर्गमा। अनि आज चाहिँ परमेश्वरले एउटा स्टिफनस भन्ने हामी जस्तै एउटा कमजोर व्यक्तिलाई कसरी प्रयोग गर्नुभयो, कसरी उसले सेवा गरे आफ्नो प्रभुलाई र कसरी प्रभुको निम्ति दुःख भोगे, त्यो चाहिँ हामी हेर्न लागिरहेको छौँ। यो चाहिँ हामीले प्रेरित छ र सात अध्याय कभर गर्नेछौँ होला प्रभुको सहायताले। अब हाम्रो अध्ययनमा चाहिँ हामीले के देख्यौँ भने, जस्तो सुके धम्की अनि जस्तो सुके विरोध र अझ पिटाई खाइसकेर पनि उनीहरू चाहिँ सिकाउन र प्रचार गर्न छोडेन येशु ख्रिस्टको नाममा। प्रभुलाई धन्यवाद होस् उनीहरूको त्यो असल गवाईको लागि। हामीलाई कति उत्साह मिल्छ जब हामी सोच्दछौँ। अनि त्यसो भएछ नि तपाईँ पनि प्रभुको सेवामा चाहिँ विश्वास योग्य हुँदा अरू विश्वासीले कत्रो साहस मिल्दछ त्यो बुझ्न सक्नुहुन्छ। उहिलेको हामी पढ्दैछ, त्यो पढ्दा त हामीलाई कस्तो साहस हुन्छ। तर तपाईँ जिउँदो व्यक्तिलाई नै जब अर्को एकजनाले देख्छ अनि तपाईँ प्रभुमा एकदम विश्वास योग्य भएको अनि प्रभुको कृपा तपाईँको जीवनमा जब देखिन्छ नि, अरूहरूलाई एकदम उत्साह हुन्छ। त्यसैले एकदम महत्त्वपूर्ण रहेछ है हामी अरूहरूको निम्ति यसरी आशिष गर्न। अनि प्रभुले के गर्नुभयो है यहाँ प्रेरित 5:42 फेरि हामी हेर्दाखेरि उनीहरू के गर्दैछन्, अनि दिनहुँ मन्दिरमा र घर घरमा शिक्षा दिन येशु नै ख्रिस्ट हुनुहुन्छ भन्ने सुसमाचार प्रचार गर्न उनीहरूले छोडेनन् छोडेनन् अह अनि परमेश्वरले के गर्नुभयो, परमेश्वरले चाहिँ बचाइरहनु भयो, बचाइरहने काम गर्नुभयो। अनि यो बढ्न थाल्यो अझ, धनधन बढ्दैछ। 6:1 हेऱ्यो भने हेर्नुहोस् यसको नतिजा, अनि ती दिनहरूमा जब चेलाहरूको संख्या बढ्दै गयो बढ्दै गयो। अब कति पुगेका थियो भन्ने चाहिँ ठ्याक्कै हामीलाई यहाँ अङ्क डाक्टर लुकले दिनुभएको छैन। हुन त 4:4 चाहिँ 5,000 पुरुषहरू पुगे भनेर हामीलाई अभिलेखमा दिएको थियो, अनि त्यसपछि 5:14 चाहिँ अझ धेरै थपियो भनेको थियो हननीहरू सफिरको घटनापछि। अनि यहाँ 6 आउँदाखेरि चाहिँ 6:1 चाहिँ संख्या बढ्दै गयो भनेछ। त्यसैले खै कतिजना थियो, 10,000 है अनुमानित थुप्रैजना थिए होइन। अनि यो चाहिँ खालि संख्या मात्र थिएन, कति ठाउँमा अहिले चाहिँ खालि संख्या मात्र हुन्छ है, तर यसो हेऱ्यो भने उनीहरूको जीवनहरू है चाहिँ सांसारिक हुन्छ, त्यो ज्यादै दुःख लाग्दो कुरा हो। तर यरुसलेम मण्डली त्यस्तो थिएन है, प्रभुले हामीलाई पहिलो मण्डलीको नमुना चाहिँ हामीलाई दिनुभएको छ। अनि त्यसैले तपाईँहरू म हामीहरू जहाँ छौँ नि, सानो ठुलो बढ्दैछ थपिँदैछ प्रभुले अलिअलि गर्दै धेरै धेरै गर्दै जसरी गर्दै हुनुहुन्छ, हामी चाहिँ एकदमै अघि हामी बातचित गर्दैथ्यौँ खाने बेलामा गुणात्मक हामी चाहिँ संख्यात्मक र साथसाथै हामी चाहिँ ख्रिस्ट जस्तै एउटा पवित्र समूह बन्न सकौँ। पवित्र आत्मा हुनुहुन्छ, उहाँले पवित्र बनाउन सकिहाल्नुहुन्छ नि हामीलाई, खालि हामीले उहाँलाई चाहिँ ठाउँ दिने हो, स्वीकार गर्ने हो, भरोसा गर्ने हो, प्रभुलाई हेर्ने, हाम्रो बहाना नभने सिक्ने है, अनि प्रभुले वचनबाट देखाउँदा हो भन्ने, प्रभु सिकाउनुहोस् भन्ने, त्यति हो है। अनि प्रभुले गर्नुहुन्छ। अनि अब यत्रो संख्या भएपछि यरुसलेममा त्यहाँ समस्या उत्पन्न हुनु अस्वाभाविक थिएन। हेर्नुहोस् तपाईँको परिवारमा कति छन्, अघि राजुभाइले भन्नु मेरो त यतिजना भएका छन् होइन, जतिजना भयो नि एउटा परिवारमा है, एउटा घरकै परिवारमा नि मानवीय तरिकाले त्यहाँ अलिकति विभिन्न खालखालको हुन्छ हामी होइन। अनि त्यहाँ कहिलेकाहीँ ध्यान पुग्दैन, केही बिगार्ने हामीले चाहिएर नभए पनि कहिलेकाहीँ ध्यान नपुगेर पनि त्यहाँ समस्या उत्पन्न हुनसक्छ। अनि यरुसलेमका मण्डलीमा चाहिँ यो संख्यात्मक वृद्धि एकातिर भइरहेको थियो भने अर्कोतिर चाहिँ व्यवस्थापनमा चाहिँ त्यही हिसाबले वृद्धि चाहिँ हुन पाथेन है। अनि तर प्रभुले चाहिँ अब त्यो परिस्थिति चाहिँ यस्तो प्रकारले प्रयोग गर्नुभयो कि जुन एउटा समस्या हेर्न लागेको छ, त्यसबाट झन् त्यो मण्डली त बढ्न थाल्यो. त्यसैले समस्या जब आउँछ नि अब बढ्ने मौका हो. त्यसरी हेर्नुहोस्, समस्या अनुसार अब प्रभुले हामीलाई के सिकाउने हो, अब चाहिँ हामीले के सिक्ने हो, त्यसरी चाहिँ हामी उत्तेजित भइकन अगाडि बढ्न सक्छौँ है. ठिक छ, हाम्रो साथी बिउजनु भएछ, धन्यवाद. अब यरुसलेम मण्डली कस्तो थियो भने त्यहाँ दुई खालका मानिसहरूको दुई समूहले बनेको थियो. भन्नुपर्ने यहुदी हुन् सबै, अधिकांश यहुदी यहुदी नै हो. तर यहुदीहरूमा पनि दुई समूह थियो. एउटा समूह चाहिँ हिब्रू समूह भनेको छ, अर्को चाहिँ ग्रिक समूह भनेको छ. यद्यपि उनीहरू यहुदी नै हुन् होइन, हिब्रू समूहले चाहिँ हिब्रू भाषा बोल्थे अथवा आरामाइक भाषा बोल्थे है, त्यो बेला चाहिँ हिब्रू नै भनिन्थ्यो त्यसलाई. अनि उनीहरूले चाहिँ बाइबल पढ्दा चाहिँ हिब्रू बाइबल पढ्थे है, पुरानो मात्र थियो है, हिब्रू भाषामा पढ्थे. तर अर्कोतिर यो ग्रिक यहुदीहरू चाहिँ उनी चाहिँ ग्रिक भाषा बोल्थे र उनीहरू ग्रिक ग्रिकहरूको कतिपय आनी बानीहरू र चालचलनहरू पनि टिपिसकेका थियो उनीहरूले. अनि बाइबल पढ्दाखेरि चाहिँ उनीहरूले हिब्रू पढ्न आउँदैन थियो उनीहरूलाई, त्यसैले उनीहरूले हिब्रूबाट अनुवाद गरिएको ग्रिक बाइबल पढ्थे. पुरानो नियमलाई ग्रिक बाइबलमा ग्रिकमा अनुवाद गरेको थियो, जसलाई चाहिँ सप्टुएजेन्ट भनिन्छ है. अनि ग्रिक भाषा चाहिँ अब हामीले हेरेको थियौँ रोमी साम्राज्यभरि बोलिने भाषा थियो, अहिले चाहिँ अङ्ग्रेजी भने जस्तै. अनि यी ग्रिक यहुदीहरूले कसरी त्यो भाषा र चालचलन टिपेको भने उनीहरू विगतमा कुनै समय कुनै कारणले आफ्नो जन्मभूमि छोडेर इजरायल छोडेर उनीहरू चाहिँ अन्य ठाउँमा चाहिँ बसोबास गर्नु परेको थियो. अनि फेरि विभिन्न परिस्थितिले उनीहरू फर्केर आएको थियो, तर फर्केर आउँदाखेरि उनीहरू चाहिँ अब ग्रिक हिब्रूहरू अथवा ग्रिक यहुदीहरू भनेर चाहिँ कहलिए. अनि के थियो भने प्राचीन कालदेखि नै यो हुने क्रममा चाहिँ यो दुईटा समूहको बीचमा चाहिँ एक प्रकारको तनाव हुन्थ्यो. यहुदी तर हिब्रू यहुदीहरूले चाहिँ ग्रिक यहुदीहरूलाई अलिकति तल्ल तरिकाले हेर्थ्यो, अलिकति उनीहरूलाई चाहिँ ए उनीहरू चाहिँ त्यो अन्य जातिहरूमा छ्यासमिस गरेर आएको होइन. हुन त पुरा उनीहरूको जातित्व हेऱ्यो भने यहुदी नै थिए, तैपनि ग्रिक बोल्छ यिनीहरू, बाइबल हिब्रू पढ्दैन यिनीहरू, त्यस्तो खालको चाहिँ हेराइ थियो है. अनि यो समस्या छ नि, उनीहरू बाहिर पहिला मण्डली सुरु हुनुभन्दा अगाडि थियो, तर मण्डली सुरु भएपछि उनीहरू यो समस्या चाहिँ भित्र लिएर आयो. त्यो हुन्छ कि अब हामी अनेक कहाँबाट आएको छौँ अनि हरेकले केही न केही समस्या ल्याएको हुन्छ कि मण्डलीमा, अनि हामी चाहिँ अब प्रभुको अधीनमा उहाँको वचनले चाहिँ परिवर्तन हुने हो. अनि प्रभुले चाहिँ आउन दिनुहुन्छ, हाम्रो विभिन्न कुराहरू चाहिँ यहाँ पढ्न दिनुहुन्छ नि. उहाँले चाहिँ हाम्रो आफ्नो कमजोरीहरू एकअर्का अनि हामीलाई चाहिँ माझिन अनि हामीलाई चाहिँ खारिन चाहिँ उहाँले प्रयोग गर्नुहुन्छ यस्ता कुराहरू पनि. अनि ठ्याक्कै यही भयो यरुसलेम मण्डलीमा. अनि खास के भने ग्रिक यहुदीहरूले चाहिँ अलिकति गनगन गर्न थाले. के को बारेमा भने हिब्रू यहुदीहरूको बारेमा, कुन विषयमा खास के भने यत्रो संख्या हुँदाखेरि चाहिँ एक्कासी त्यहाँ विशेष खाँचो भएका व्यक्तिहरू त्यहाँ देखा परे. भनेको मतलब कतिजना चाहिँ आइमाहरू थिए जसको चाहिँ श्रीमानहरू मृत्यु भइसकेका थिए, विधवाहरू, अब उनीहरूलाई हेरचाह गरिदिने कोही थिएन अनि उनीहरू आफै पनि काम गर्न नसक्ने अवस्थामा हुन्थे कतिजना है. अनि अनि मण्डली जुन यरुसलेममा सुरुमा थियो उनीहरूले चाहिँ त्यो खाँचो त्यतिकै हेरेर बसेन कि उनीहरूले चाहिँ अब कसरी हुन्छ सहायता गरौँ भनेर अस्ति पनि अघि पनि हेरेको थियो मैले. अनि उनीहरूले चाहिँ दिएर अनि योगदान दिएर यहाँ चाहिँ वितरण भइरहेको थियो खाँचो पुरा गर्नलाई. किनभने यो याद गर्नुहोस् उनीहरू यहुदीहरू हुन्, उनीहरूसँग बाइबल उहिलेदेखि छ अनि उनीहरूलाई पुरानो नियमबाट के थाहा थियो भने परमेश्वरलाई चाहिँ त्यो मनपर्छ, असहायहरूलाई सहयोग गरेको. भनेको संसारभरिको असहाय खोज्दै हिँड्नु भनेको छैन, तर कम्तीमा आफ्नो अगाडि भएकोलाई त सहायता गरौँ होइन. अनि उनीहरूले चाहिँ त्यो गर्थ्यो, जस्तो कि हेरौँ यर्मिया 7 अध्यायमा हेर्नुभयो भने यो पुरानो नियमबाट यहुदीहरूले सिकेको कुरा थियो. पुरानो नियमको यर्मिया 7 अध्यायको 6 पदमा परमेश्वरले इजरायलीहरूलाई उहिलेदेखि सिकाउनु भएको थियो, त्यसैले उनीहरू बुद्धिमानी जाति कहलिन्छन्. 7:6 पदमा यदि तिमीहरूले विदेशी अथवा परदेशी होइन टुरा टुहुरी बुवामा छैन होइन आफ्नो लागि केही गर्न सक्दैन बच्चाहरू र विधवाहरूमाथि अत्याचार गरेन भने यसको मतलब उनीहरूलाई चाहिँ सहायता गर्नु पर्थ्यो अत्याचार भन्दा पनि. अनि याकुब एक अध्यायमा हेर्नुहोस् त, नयाँ नियमको पत्रहरू मध्येमा पहिलो पत्र लेखिएको मानिन्छ यो, याकुब एक 27 अनि यरुसलेम मण्डली को अगुवा याकुबद्वारा लेखियो यो परमेश्वरको आत्माले. याकुब एक को 27 त्यहाँ यसरी हामीलाई भनेको छ, परमेश्वर र पिताको सामु चोखो र शुद्ध धर्म यही हो, टुराहरू र विधवाहरूलाई उनीहरूको दुःखमा हेर्नु र आफूलाई संसारबाट निष्कलन राख्नु. त्यसैले पवित्र जीवन जिउनु र टुरा विधवाहरूलाई चाहिँ सहायता गर्नुपर्छ. किन? किन परमेश्वर दयालु हुनुहुन्छ, अनि परमेश्वर हामी भित्र जिइरहनु भएको छ भने हामीले अर्काको दुःखमा त्यत्तिकै कठोर मन गर्न सक्दैनौ. अनि तर के भयो भने यरुसलेम मण्डलीमा सहायता त गरिरहेको थियो त्यहाँ, होइन, अब हजारौँ छन् होइन, अनि विधवाहरू कतिजना थिए कुन्नी होइन, हामीलाई थाहा छैन. तर ग्रिक यहुदीहरूलाई के लागेको छ भने उनीहरूले देख्दाखेरि चाहिँ हिब्रूहरूलाई बढी सहायता गरिरहेछ, हामीलाई अलिकति त्यति सहायता गरिरहेछन्. सायद पहिला हामी जसरी सोच्थ्यो त्यस्तै सोचिरहेछ कि अहिले पनि हामीलाई, है, हामीलाई चाहिँ अलिक बाहिरकै सोचिरहेको कि हामी ग्रिक भएकोलाई होइन, ग्रिक भाषी भएकोलाई, अनि त्यो लागेछ उनीहरूलाई चाहिँ. अनि यो गनगनाई चाहिँ अलिअलि अलिअलि गर्दै गर्दै चाहिँ प्रेरितहरूको कानमा पुग्यो. यो अब प्रेरित छ अध्यायमा जाउँ, परमेश्वरले हामीलाई के सिकाउन चाहनुहुन्छ, मण्डलीमा समस्या आउँछ, हामी मान्छेहरू हौ है, हामी पापीहरू हौ, अनि हामी सीमित छौँ, अनि हामी कैयौँ कुरा हामीले ठिक बुझ्न देख्न सक्दैनौँ, अनि त्यसैले तर समाधान जहिले पनि छ, जहिले पनि छ, किनभने त्यहाँ परमेश्वर हुनुहुन्छ है. त्यसैले अनि यहाँ चाहिँ अप्रेतहरूका आएको छ, अनि ती त्यो बेलामा चाहिँ यो विधवाहरूको हेरचाह गर्ने जिम्मा चाहिँ होइन कसले लिइरहेको थियो भने प्रेतहरू लिइरहेको थियो. अघि नै हामीले अध्ययन गऱ्यौँ, जब ती मानिसहरूले चाहिँ आफ्नो सम्पत्ति बेचेर पनि दिन्थे त्यो बेलामा चाहिँ प्रेतहरूलाई जिम्मा दिन्थ्यो, किन सबैले चाहिँ उनीहरूलाई नै सबै त्यो समूहको अगुवा र प्रभु यीशु ख्रीष्टबाट नियुक्त भएका अगुवाहरू थिए. तर यो 12 जनालाई चाहिँ यो काम अब मिलाउन अनि यो सब दिनदिनको यो खुवाउने पियाउने खर्च इत्यादि सब होइन किनमेल बिल तिर्ने होइन कहाँ पुगेको छ यो सब अब गर्न त गाह्रो भएछ 12 जनालाई. 12 जना भन्दा 12 जना मात्र हो नि है, उनीहरू असीमित त छैन नि परमेश्वर जस्तो, जस्तो कि अब अनुमान गर्नु न, एउटा मण्डली छ अनि त्यहाँ होइन केही एल्डरहरू छन् पास्टरहरू छन् है, अनि मानौ त्यहाँ पास्टरलाई चाहिँ यस्तो काम दियो अरे है अथवा एल्डरलाई है, उसले चाहिँ के गर्नुपर्ने, ऊ चाहिँ हरेक हप्ता उसले चाहिँ सभागार मण्डलीको मण्डली भवन उसले चाहिँ सफा गर्नुपर्ने काम रहेछ एउटा चाहिँ होइन, अर्को चाहिँ उसले जब भेटीहरू सङ्कलन हुन्छ उसले नै गर्नुपर्ने रहेछ फेरि है धन्यो, त्यसपछि अब होइन बिजुलीको अनि भाडा तिर्ने इत्यादि कामहरू छन् त्यो पनि उसले नै गर्नु पर्यो है, अनि त्यसमाथि हरेक दिन विश्वासीहरू कहाँ अब कोही बिरामी छ भने भेट्न जानु पर्यो, भेट्न पनि गइरहेछ है, अनि त्यसपछि साँझ साँझ चाहिँ अब कोही नयाँ विश्वासीहरूलाई यसो सिकाउनु पर्यो त्यहाँ पनि जान खोजिरहेछ, तर बिचरा उसको त फेरि होइन अब आफ्नो जीविका तार्न त काम पनि गरिरहनु पर्दोरहेछ नि, त्यो चाहिँ उसले स्कुलमा पढाउँदो रहेछ यो उदाहरण दिइरहेको होइन, अनि ऊ चाहिँ हप्ताको 6 दिन त स्कुल पनि पढाइरहेछ है, स्कुल पनि पढाइरहेछ, अनि त्यसपछि त्यसपछि उसको सानो खेतीपाती पनि रहेछ है, उतातिर अब बाख्रा हेर्नु पर्यो उतातिर होइन मकै गोड्नु पर्यो त्यो पनि गरिरहेछ है, अब मलाई भन्नुहोस् प्रार्थना गर्ने कति समय हुन्छ होला त्यो अगुवालाई, तपाईँलाई थाहा छ त्यो गरि पनि रहनु भएको छ, बाइबल अध्ययन गर्ने कति समय हुन्छ होला, अनि त्यस भए प्रभुको वचन सिकाउनलाई प्रचार गर्नलाई उसलाई कतिको स्वतन्त्रता समय हुन्छ होला, गाह्रै पर्छ गाह्रै पर्छ. अब यसबाट एउटा कुरा सिक्न सिकाउन हामीलाई चाहनुहुन्छ, त्यो के भने शैतानले चाहिँ यदि यो 12 जना प्रेरितहरूलाई छ नि प्रभुको वचन प्रचार गर्न र प्रार्थना गर्नदेखि रोक्न सक्यो भने चाहिँ शैतान सफल हुन्छ, शैतानको ठुलै विजय हुन्थ्यो है। त्यो बाह्र जनालाई 39 कोर्रा भन्दा पनि सफल हुन सक्थ्यो यदि वचन प्रचार गर्नेहरूलाई चाहिँ दायाँ बायाँ लागापाका लगाउन सक्यो भने उनीहरूको विभिन्न परिस्थितिहरूले है। अनि त्यसैले हो क्या प्रेतहरूले के हामी हेऱ्यौँ भने उनीहरूले एकदम प्रभुलाई हेरे बुद्धि पाए अनि उनीहरूले तुरुन्तै निर्णय गरिहाले अनि त्यो हेर्न लागिरहेछन्। अनि हामी के देख्छौँ भने त्यो प्रेतहरूले के भने हेर्नुहोस् त यहाँ 6:2 है 6:2 यो प्रेतहरूले यो समस्या देखे क्या यो समस्या छ यो समाधान गर्नुपर्छ अनि हामीले चाहिँ एउटा काम चाहिँ छोड्नु हुँदैन 6:2 तब ती 12 चेलाहरूको जमातलाई आफू कहाँ बोलाएर भनेपछि त्यो सबै विश्वासीलाई जमा गरेका छ होइन बैठक बसेको छ उनीहरूको यरुशलेम मण्डलीको होइन विशेष बैठक बसेको छ अनि उनीहरूले भन्न थाल्छन् 12 परमेश्वरको वचन छोडेर खुवाउने पियाउने सेवा गर्नु हाम्रो निम्ति उचित छैन। अब यसको मतलब चाहिँ त्यो सानो काम भन्ने भने होइन उनीहरूले त गरिरहेको थियो एकदम है तर उनीहरू यो खुवाउने पियाउने भनेको चाहिँ यो शब्द ग्रिकमा चाहिँ टेबल भनेको टेबल के भनेको के भने टेबलमा प्राय जसो चाहिँ पैसा साट्ने त्यस्तो काम गर्थ्यो याद छ नि प्रभु येशु चाहिँ मन्दिरभित्र पसेर पैसा साट्नेहरूको त्यो टेबल उल्टाइदिनु भएको थियो नि अनि उनीहरूले के भन्छ अब भनेको मतलब टेबलमा बसेर उनीहरूले आर्थिक कामहरू धेरै मिलाउनु परिरहेको थियो क्या अब त्यत्रो सङ्ख्या भएको छ कहाँ पुगेछ पुगेछ अब उनीहरूले भ्याउनु पनि सकेको छैन है अनि यहाँबाट अब समस्या पनि निस्किसक्यो गनगन आइसक्यो अनि उनीहरूले चाहिँ अब होइन यसरी हुँदैन उनीहरूले चाहिँ अब कुरा स्पष्ट बुझ्छ अनि उनीहरूले भन्छ परमेश्वरको वचन चाहिँ हामीले छोड्न मिल्दैन अनि यो अर्को काम आवश्यक छ है अनि उनीहरू चाहिँ अब विधवाहरूलाई पनि हेरचाह गर्न चाहन्थे नचाहेको होइन उनीहरू एकदम चाहन्थे उनीहरूले भन्यो तर उपाय अर्कै गर्नुपर्छ हामीलाई अनि परमेश्वरले एकदम बुद्धि दिनुभयो है उनीहरूले के भन्यो भने यस कारण भाइहरू हो आफ्नो बीचबाट नाम चलेका पवित्र आत्मा र बुद्धिले भरेका 7 मानिसहरूलाई खोज जसलाई हामी यस काममा नियुक्त गर्न सकौँ तर 4 हेर्नुहोस् है हामी चाहिँ 2 कुरामा निरन्तर लागिरहनेछ त्यो 2 कुरा के हुन् यहाँ भनेछ तर हामी चाहिँ प्रार्थना र वचनको सेवामा निरन्तर लागिरहनेछ है अब हेर्नुहोस् है यो प्रेरितहरूले के गरेनन् हामी जब प्रेरितको पुस्तकमा पढ्छौँ उनीहरू कहिले पनि गएर चाहिँ परमेश्वरको वचनलाई छोडेर प्रार्थनालाई छोडेर चाहिँ जुन अहिले गर्न खोजिरहेको छ कि अहिले कुरा एकदम आइरहेको छ यहाँ नेपालको मण्डलीहरूमा ठुल्ठुलो होइन भनिने अगुवाहरू भनौँ न पुरानो पुरानो मण्डली उनीहरू भन्छ राजनीतिमा लाग्नुपर्छ पुरा सम्प्रदायहरूमै अहिले चाहिँ एकदम विवाद भइरहेछ कसैले भन्छ लाग्नुपर्छ कसैले भन्छ लाग्नु पर्दैन यहाँ पढे हुन्थ्यो नि उनीहरूले प्रेरितको 6 वचन र प्रार्थना नछोड्ने हो है प्रेरितको पुस्तक प्रेरितहरू छ नि यो रोमी साम्राज्यलाई हामी बदल्न चाहिँ हामी राजनीतिभित्र छिर्नुपर्छ कहिले पनि त्यो पाउँदैन यहाँ बाइबलमा पाउँदैन त्यो गर्न खोजेको छैन है उनीहरू चाहिँ कहिले पनि ओहो रोमी साम्राज्यको सामाजिक अवस्था एकदम गिर्दो छ यहाँ शिक्षा अनि भोकमरी अनि अनिकाल ओहो यो मिलाउनु पर्यो होइन हस्पिटल पुगेन छैन प्रेरितको प्रेरितहरूले कहिले पनि त्यसरी सोचेन उनीहरूलाई प्रभुले जे भन्नुभएको थियो केवल त्यसमै ध्यान दिए यी प्रेरितहरूले चाहिँ उनीहरूले चाहिँ होइन कुनै ओ हामी चाहिँ अलिक भएन अलिक अनपढ अशिक्षित भनिरहेको छ हामीलाई हामी पनि अलिकति शिक्षा हासिल गरेर होइन अलिक हामीलाई पनि मान्य गर्ने जस्तो होस् संसारले अनि हाम्रो यसो प्रचार सुन्ला कि होइन त्यस्तो थिएन है त्यस्तो ठान्छन् अहिले क्रिस्चियनहरूले त्यसरी सोचिरहेछ बाइबललाई ध्यान नदिएर यदि प्रेरितको नमुना हेऱ्यो भने उनीहरूले पवित्र आत्माको सामर्थ्य नकली खालको पनि होइन त्यो लडीबुडी गर्ने खालको होइन है किन त्यसले त काम पनि गरिरहेछन् है पवित्र आत्मालाई मात्र हेरिरहेको छ अनि त्यसको लागि चाहिँ 2 चिज चाहिन्थ्यो त्यो चाहिँ वचन र प्रार्थना अनि त्यो चाहिँ हामी छोड्नु हुँदैन भन्दैछन् उनीहरू होइन सम्पन्न हुन पनि खोजेन है उनीहरू चाहिँ हामी प्रार्थना र वचनको सेवामा निरन्तर लागिरहनै पर्छ त्यसैले 7 विश्वासीहरूबाट चाहिँ चुनिनु पर्यो भन्ने चाहिँ उनीहरूले प्रस्ताव राखे अनि सारा बगाललाई मन पर्यो कुरा धेरै खुसी भयो उनीहरू अनि उनीहरूले चाहिँ योग्यता चाहिँ राखे कस्तो खालको व्यक्ति चुन्नु भनेर पहिलो चाहिँ विश्वासी हुनुपर्छ हो देख्नुभयो है मण्डलीको काम गर्न विश्वासी हुनुपर्छ एउटा अविश्वासीले त्यहाँ काम गर्न हुँदैन वास्तवमा 3:1 यसकारण भाइहरू आफ्नो बीचबाट नम्बर 1 है ऊ चाहिँ एउटा प्रभुलाई चिनेको, बत्तिसमा लिएको, विश्वासीहरूबाट स्वीकार गरिएको एउटा व्यक्तिले चाहिँ प्रभुको कामहरू गर्ने होइन। दोस्रो, ऊ नाम चलेको हुनुपर्छ, भनेको मतलब विश्वासीहरूले चाहिँ ऊ एउटा इमान्दार व्यक्ति हो भनेर चिनेको हुनुपर्छ। खोको व्यक्तिलाई त्यहाँ जिम्मा राखेर भएन। नम्बर तीन, उनीहरू चाहिँ पवित्र आत्मा र बुद्धिले भरिएका मानिस हुनुपर्छ। देख्नुभयो है, कति जोड दिन्थे, पवित्र आत्माले चाहिँ भरिएकै हुन्छ है। यो यहाँ कहीँ पनि लेखा छैन ऊ चाहिँ बाइबल कलेज पढेको हुनुपर्छ, उसले डक्टर डिग्री गरेको हुनुपर्छ, छैन त्यस्तो केही पनि। यहाँ चाहिँ परमेश्वरको बुद्धि चाहिएको छ, परमेश्वरको आत्माले भरेको हुनुपर्छ, सातजना दिनु सबलाई भनेर भन्छ यो बाह्रजनाले। अनि त्यसपछि के गर्छ भने सब पुरा बगालले सुन्ने काम गर्छ, मत हाल्छ होइन। प्रेतहरूले सुन्दैन, प्रेतहरूले चाहिँ तिमी अन्तिमी अन्तिमी त्यसरी गर्दैन, कति मण्डलीले म त्यसो गरिरहन्छ, तर त्यो बाइबलले होइन है। पुरै जमातले नै आफ्नो अगुवाहरू सुन्ने हो, एल्डरहरू पनि, डिकनहरू पनि है। अनि यिनीहरूलाई चाहिँ अब डिकन भनेको छ कि, कारण किनभने चाहिँ त्यो बेला नै डिकन त भनिएको छैन, तर जुन शब्द जुन छ दुई अध्यायमा परमेश्वरको वचन छोडेर खुवाउने पियाउने सेवा भनेको छ नि, त्यो चाहिँ डियाकोनोस भन्ने शब्द, ग्रिक शब्द, त्यहाँबाट डिकन भन्ने चाहिँ पछि लागू भएछ होइन। त्यसैले मण्डलीमा चाहिँ आवश्यक पर्दा चाहिँ डिकनहरू राखिने हो है, अनि आवश्यकता त पढ्दै जान्छ, वृद्धि हुँदै जाने क्रममा। अनि उनीहरूले चुने, अनि चुनिएको व्यक्ति सातजनाको मध्येमा पहिलो नाम चाहिँ कसको छ हेर्नुहोस् त, पाँच पदमा, अनि यस कुराले सारा जमातलाई खुसी पार्यो, अनि तिनीहरूले विश्वास र पवित्र आत्माले भरपूर भएका मानिस स्टिफनसलाई अनि अरू छजनालाई पनि चुने। पवित्र आत्माले भरपूर, त्यो भनेको के हो, यो राम्रोसँग तपाईँले परिभाषा बुझ्नुहोस् पहिला। पवित्र आत्माले भरपूर हुनु भनेको पवित्र आत्माको नियन्त्रणमा हुनु भनेको, पवित्र आत्माले चाहिँ त्यो व्यक्तिलाई चाहिँ नियन्त्रण गर्न पाइरहेको छ। त्यो भाँडाले चाहिँ आफ्नै जिद्दी गरिरहेको छैन, आफ्नै इच्छा गर्न खोजिरहेको छैन, ऊ चाहिँ एक किसिमले भन्यो भने प्रभुको हातमा लुलो भएको छ, अनि प्रभुले जता चलाए पनि चलाउन सक्छ। डायमोड भन्यो भने हस भन्छ, डेब्री मोड भन्यो हस भन्छ होइन। पवित्र आत्माले भरपूर, अनि उनीहरूले हेरे स्टिफनस नम्बर एकमा उसको नाम छ, अनि त्यसपछि अरू छ, अनि फिलिप, प्रखुरस, निकानोर, तिमोन, पर्मेनस र एन्टियोको एकजना यहुदी धर्म अप्नाउने निकोलसलाई चुने। अब अनि त्यसपछि के गरे है, छ पदमा, जसलाई तिनीहरूले प्रेतहरूको सामु खडा गरे अनि प्रार्थना गरेर उनीहरूले तिनीहरूमाथि आफ्ना हातहरू राखे। सात पद, अनि परमेश्वरको वचन बढ्दै गयो र यरुसलेममा चेलाहरूको संख्या साह्रै बढ्यो। लुकाले फेरि अब रिपोर्ट दिन थाल्छ, यो समस्या समाधान भएपछि मण्डली फेरि अगाडि बढ्न थाल्यो भने देख्दै हुनुहुन्छ है, अलिअलि के आउँछ, समाधान हुन्छ, अगाडि बढ्छ, फेरि के आउँछ, समाधान गर्छ, अगाडि बढ्छ। हामीलाई दिएको नमुना हो यो, जस्तो सुकै आए पनि समाधान हुन्छ, खालि हामीले चाहिँ परमेश्वरलाई हेर्नुपर्छ, एक मन भएर परमेश्वरलाई हेर्ने मण्डली, यरुसलेमको मण्डलीको नमुना हामीलाई प्रभुले दिनुभएको छ, यो हामी देखासिखी गर्ने हुन सकौँ है प्रभुको सहायताले। अनि त्यसपछि उनीहरू चाहिँ प्रार्थना र वचनमा लागे। त्यसैले अब के गर्न सक्नुहुन्छ भने तपाईँहरूले, तपाईँहरूले चाहिँ जुन जुन मण्डलीमा तपाईँहरू हुनुहुन्छ, त्यहाँ हुनुभएको जो जो अगुवाहरू हुनुहुन्छ, विशेष वचन सिकाउने, उहाँहरूको लागि चाहिँ तपाईँहरूले चाहिँ प्रार्थना गर्नुहोस् कि उहाँहरूले चाहिँ साँच्चै नै यो प्रार्थना र वचनमा चाहिँ समय दियोस् भनेर होइन, अनेक अरू होइन यो यसमा, किनभने तपाईँहरूले जब त्यो चाहना गर्नुहुन्छ है, त्यो ईश्वरीय कुरा चाहना गर्नुभएको, परमेश्वरले सुन्नुहुन्छ, उहाँले काम गर्नुहुन्छ, अनि जहाँ खाँचो छ त्यस्तो व्यक्तिहरू प्रार्थना गर्नुहोस् होइन, अनि त्यस्तो व्यक्तिहरूलाई चाहिँ बरु दान पाएको शिक्षक व्यक्तिहरू हुन् भने चाहिँ उनीहरूलाई चाहिँ बरु मण्डलीले के भन्नुपर्छ भने, हेर्नुहोस् तपाईँ चाहिँ बरु तपाईँको आफ्नो पेसा छोड्नुहोस्, पुरै वचन सिकाउनुहोस्, हामी तपाईँलाई सपोर्ट गर्छौँ, मण्डली चाहिँ जुडेर त्यसरी भन्न पनि सक्नुपर्छ हो, कुन दिन होइन गरौँला भनेर होइन, प्रार्थना गर्दै है, अनि प्रभुले चाहिँ ठुलो आशा दिनु है, देख्दैछ नमुना नै, अनि वचन बढ्दै गयो भने चाहिँ, अनि संख्या साह्रै बढ्यो, अनि त्यहाँ त यस्तो पनि भएछ होइन सात पदको अन्तमा त अहिले अचम्म लाग्दैन, अनि पुजारीहरूको एउटा ठुलो भीड़ले पनि यस विश्वासलाई पालन गर्यो अरे। अनि सायद यो त सदुकीहरू होइन जस्तो लाग्छ मलाई, यिनीहरू चाहिँ सायद त्यही चौबिस ग्रुपमा विभाजित भएको, उनीहरू चाहिँ साधारण पुजारीहरू जो चाहिँ ठुल्ठुलो पदमा थिएन है, उनीहरू चाहिँ प्रभुमा आए भन्ने देखिन्छ। यसरी प्रभुको काम चाहिँ अगाडि बढ्न थाल्यो। अनि अर्कोतिर चाहिँ सातजनाले चाहिँ विधवाहरूलाई पनि हेर्न थाल्यो, अनि गनगन पनि सक्यो है, समाधान है, परमेश्वरको बुद्धिले चाहिँ यिनीहरूले काम गर्यो। अनि अब के देख्छौँ भने यहाँ स्टिफनसलाई चाहिँ अब ध्यान दिन लगाएछ हामीलाई। स्टिफनस कहाँबाट भन्ने यहाँ कनेक्सन गराएपछि चाहिँ अब छ अध्यायको नौ पदमा जब हामी देख्छौँ है कि आठ पद पनि पढौँ है, अनि स्टिफनसले विश्वास र सामर्थ्यले भरपूर भएर मानिसहरूको बीचमा ठूला ठूला अचम्मका काम र चिन्हहरू गरे। यहाँबाट के देखिन्छ भने प्रेरितहरूसँग सहकार्य अथवा उहाँहरूको नजिक रहेर काम गर्नेहरूमा पनि यो चिन्हहरू देखा परेको छ। उनीहरू उ त प्रेरित होइन, तर प्रेरितका लक्षणहरू चाहिँ अनि जसमाथि प्रेरितहरूले हात हाल्थे उनीहरूले पनि कोही कोहीले गर्न सकेको छ। त्यसैले अब अहिले त प्रेरितहरू छैन होइन, अहिले चाहिँ हात हालेर उसलाई पनि होइन अब आश्चर्य कर्म गरोस् भनेर यस्तो दान दिन सकिँदैन अहिले है। तर त्यो बेला थियो प्रेरितहरूको सहकर्मीहरू जस्तो कि स्टिफनस फिलिप यिनीहरूले चाहिँ आश्चर्य कर्महरू गर्नेछन्। यो चाहिँ फेरि प्रेरितहरूको चिन्हहरू हुन्। अनि त्यसपछि यहाँ नौ पदमा पढ्छौँ के अरे एकछिन है, त्यो शब्दहरू पनि छुट्याउन है। अचम्मका काम र चिन्हहरू भनेछ नि, यो अचम्मका काम भन्ने शब्द चाहिँ के भने एकदम हेर्दा नै एकदमै अति दर्शनीय अथवा ताजु बनाउने एकदम ध्यान आकर्षण गर्ने कुराहरू थिए जुन चाहिँ भइरहेको थियो। चिन्हहरू भनेको चाहिँ त्यसको केही न केही अर्थ थियो, त्यसले केही न केही कुरा दर्शाइरहेको थियो जुन यहुदीहरूले चाहिँ अब यो के हो भनेर उनीहरूले सोध्न स्वाभाविक थियो, किनभने उहिलेदेखि नै यहुदीहरूलाई यसरी नै सिकाउँदै आउनुभएको चिन्हहरूद्वारा। त्यसैले दुईटा शब्द छ, अचम्म काम र चिन्हहरू गरे। नौ पद तब त्यहाँ स्टिफनस त के गरेछ भने ऊ त एकदमै सक्रिय व्यक्ति है, उसले खालि त्यहाँ विधवाहरूलाई हेर्ने मेरो जिम्मा यही हो अब यो गर्छ नि सक्यो त्यो थिएन है। ऊ चाहिँ गएर उसलाई एकदम सुसमाचार प्रचार गर्न चाहिँ उसको हृदयले भरिएको थियो। ऊ चाहिँ प्रचारक हो वास्तव है, ऊ प्रेरित होइन तर ऊ चाहिँ सभागारहरूमा जाँदो रहेछ, यहुदीहरू भएको सभागारहरूमा, अनि त्यहाँ चाहिँ यहुदीहरूसँग कुरा गर्न थाल्यो। के को बारेमा? ख्रिस्टको बारेमा। अरू के कुरा गर्थ्यो? अनि सभागार भनेको चाहिँ के भने जहाँ यहुदीहरू चाहिँ नियमित रूपले भेला हुन्थे, के कोलाई भेला हुन्थे, एक चाहिँ प्रार्थना गर्न, अर्को चाहिँ त्यहाँ पुरा नियम बाइबलबाट पढिन्थ्यो त्यो सुन्नलाई अनि सिक्न पाउँथ्यो, त्यसको अर्थहरू खोलिन्थ्यो, र साथै सभागारहरूमा के पनि हुन्थ्यो भने पवित्र शास्त्रको मानेको छलफल पनि हुन्थ्यो। सभागारहरू त्यस्तो थियो। अनि अब स्टिफनस त्यहाँ पुगेको छ अनि उसले चाहिँ अब छलफल गर्न थाल्छ, उसले चाहिँ पुरानो शास्त्रबाट भन्दै भन्दै देखाउँछ यो सब भविष्यवाणी त यीशुमा पूरा भएको छ, यीशु नै ख्रिस्ट हुनुहुन्छ, किनभने यसैमा यो भनेको छ, जक्रियामा यो भने, ऊ त बाइबलमा त पुख्न थियो फेरि है, बाइबलमा बच्चा थिएन है ऊ चाहिँ। यहाँ छ अध्यायको नौ पदमा हेर्नुहोस् त, अनि उसँग त विवाद गर्न थाल्यो त्यहाँ। तब त्यहाँ लिबर्टिनसको सभागार भनिने सभागारकाहरूमध्ये कोही कोही र कुरेनीहरू र एलेक्जेन्ड्रियाकाहरू सिलिसिया र एसियाका मध्येहरू के अरे मध्येहरूमध्ये कोही कोही स्टिफनसँग वाद विवाद गर्न उठे भनेपछि छलफल गर्दैछ उनीहरू। तर यो वाद विवादमा स्टिफनसलाई जित्नै सकेन, उसले बाइबलबाट ठ्याक्कै देखाइदिन्थ्यो अनि मुख ठ्याक्कै बन्द हुन्थ्यो। तर यो भन्थ्यो फेरि स्टिफनसले यहाँ यस्तो लेखेको छ भन्थ्यो, अनि स्टिफनसलाई सामना गर्न सकेन। हेर्नुहोस् त दस पद, अनि तिनीहरूले त्यस बुद्धि र आत्माको सामना गर्न सकेनन् जसद्वारा उनी बोल्दथे। स्टिफनसलाई चाहिँ अब कुरा काट्न खोजिरहेको थिए, सकिरहेको थिएन। एकचोटि हेर्नुहोस् त प्रभुले यसको प्रतिज्ञा दिनुभएको थियो यस्तै हुन्छ भनेर, लुका एक्काइस अध्यायमा जानुहोस् त, तैले नै चेलाहरूलाई प्रतिज्ञा दिनुभएको थियो। प्रेरितको एक्काइस अध्याय, के अरे प्रेरित रहे लुकाको एक्काइस अध्याय, मैले के भन्दैछु, लुकाको एक्काइसको पन्ध्र पद, प्रभुले भन्नुभयो, चौध पद पनि पढौँ, यसकारण के जवाफ दिनुपर्ने हो भनेर अघिबाटै सोची नराख्ने निश्चय आफ्ना हृदयमा गर, किनकि म तिमीहरूलाई यस्तो मुख र बुद्धि दिनेछु जसको खण्डन तिमीहरूका सबै विरोधीहरूले गर्न सक्ने छैनन्, न त त्यसको मुकाबिला नै गर्न सक्नेछ। स्टिफनस जीवन यो पूरा भएको छ है। अब विवादमा उनीहरूले चाहिँ स्टिफनसको कुरालाई काट्न नसकेपछि के गरे त उनीहरू, उनीहरूले अब अर्कै कुरा गरे है। अब किनभने परमेश्वरले त हरेक तर्क परमेश्वरले जितिहाल्नुहुन्छ, अब को होला परमेश्वरसँग पनि तर्क गरेर जित्ने, किनभने स्टिफनसको तर्क त परमेश्वर भित्र भएर तर्क गरिदिनुहुन्थ्यो। अनि अनि एउटा कुरा छ चाहिँ त्यहाँ जुन नौ पदमा त्यो सभाघरमा चाहिँ विभिन्न ठाउँबाट आएका यहुदीहरू त्यहाँ जुटिरहेको पाइँदो रहेछ। अनि एउटा चाहिँ भनेको छ सिलिसिया, यो चाहिँ सिरिया को बन्दरगाह हो, त्यहाँ नक्सामा छ होइन सिलिसिया। तर सिलिसियाबाट को पनि थियो, यो एकजना हामीले अध्ययनमा आउँदैछ, एकजना एकदम परमेश्वरले प्रयोग गर्ने व्यक्ति जुन चाहिँ 13 अध्यायदेखि 28 अध्यायमा चाहिँ उसलाई प्रयोग गर्नुहुन्छ। उसको नाम के हो रे, पावल, साउल पनि भनिन्छ। हो ऊ चाहिँ सिलिसियाको है, उता अलि माथिको सिरिया भन्ने माथि टर्कीतिरको है। अनि त्यो चाहिँ 21 अध्यायको, यो चाहिँ प्रेरितकै 21:39 हेर्नुभयो भने देख्नुहुन्छ, प्रेरित 21:39 पावलले चाहिँ पछि भनेको कुरा यसो अहिले अगाडिबाट पढ्दैछौ। प्रेरित 21:39, तर पावलले भने म सिलिसियाको एउटा सहर तार्ससको एउटा यहुदी मानिस हुँ, एउटा नामी सहरको नागरिक हुँ, अनि म तपाईँहरूलाई बिन्ती गर्दछु मलाई यी मानिसहरूसित बोल्न दिनुहोस्। अब सायद हामीलाई निश्चय छैन, तर यो विवादहरू चलिरहँदाखेरि पनि साउल पनि त्यहीँ थियो जस्तो, ऊ पनि होइन सिलिसियाको मान्छे हो, हामीलाई निश्चित त छैन तर सम्भव छ ऊ है, किनभने पछि भएको घटनामा त साउल त त्यहाँ छ। अनि उसले पनि काट्न सकिरहेको छैन, कसैले पनि काट्न सकिरहेको छैन स्टिफनसको बाइबलीय तर्कहरूलाई। अनि अब यहुदीहरूले चाहिँ अब तर्क गर्न छोडे, अनि उनीहरूले के गर्न थाले, अब चाहिँ झुटो आरोपहरू लगाउन थाले स्टिफनसलाई। संसारको तरिका यही हो, हेर्नुहोस् त 11 पदमा, तब तिनीहरूले मानिसहरूलाई कुकर्म गर्न फुस्ल्याए, जसले भने मूसाको विरोधमा र परमेश्वरको विरोधमा निन्दापूर्ण कुराहरू त्यसले बोलेको हामीले सुनेका छौं। अनि तिनीहरूले जनताहरू बुढा प्रधानहरू शास्त्रीहरूलाई उभारे, उनीमाथि आई लागे, उनलाई पक्रे, उनलाई महासभामा ल्याए। 13 पद, अनि झुटा साक्षीहरूलाई खडा गरे, जसले भने यस मान्छेले यस पवित्र स्थान र व्यवस्थाको विरोधमा निन्दापूर्ण कुराहरू बोल्न छोड्दै छोड्दैन। स्टिफनसले त्यस्तो केही पनि गरेको थिएन है। अब हेर्नुहोस् है कस्तो खालको आरोप लगाउँदैछ, यसलाई विचार गर्नुहोस् त। उनीहरूले भन्छ यसले एकदम झुटो झुटो गलत गलत कुरा सिकाउँदैछ यो स्टिफनसले, अनि विशेष 3 कुरामा दोष लगाउँदैछ। एउटा चाहिँ भन्छ मूसाको विरोध गर्दैछ स्टिफनसले, भनेको मतलब व्यवस्था होइन को विरोध गर्दैछ, पुरानो नियम व्यवस्था। दोस्रो उसले चाहिँ परमेश्वरकै विरोधमा चाहिँ बोल्दैछ, ओहो है यो ठुल्ठुलो आरोपहरू हो। अनि तेस्रो परमेश्वरको मन्दिरको विरोधमा बोल्दैछ, यो 3 दोष लगाउँदैछ। अनि यो यादमा राख्नुहोस् कि यहुदी जातिहरूलाई सबभन्दा उनीहरूको हृदयमा प्रिय कुरो के छ भने यही 3 कुरा भन्थ्यो उनीहरूले, मूसाको व्यवस्था, यहोवा परमेश्वर र हाम्रो यरुशलेमको मन्दिर, सबभन्दा उनीहरूलाई प्रिय कुराहरू। भनेपछि अब जो कोहीले पनि सुने पनि है स्टिफनसले यस्तो गर्दैछ भनेर सुनेपछि त उनीहरू सहेर बस्नेवाला छैन, उनीहरू त अब तात्तिहाल्छन् एकदम होइन। अब मान्छेहरू त हो कि होइन भनेर छुट्याउँदैन नि प्रायः जसो होइन, हो भने हो है। अनि त्यसपछि स्टिफनस ती 3 कुराको विरोधमा थिएन, खास समस्या भनेको चाहिँ के भने त्यो दोष लगाउनेहरू चाहिँ ख्रिस्टको विरोधमा थिए, त्यो हो समस्या है। स्टिफनस यी 3 कुराको विरोधमा थिएन। प्रभुले के भन्नुभएको थियो एकचोटि मत्ती 12:30 हेर्नुहोस् त, यो एकदम महत्वपूर्ण कुरा छ तपाईँको हृदयमा यो छिरो छ आज। मत्ती 12:30 उहाँले भन्नुभएको छ, जो मसँग छैन त्यो मेरो विरोधमा छ। प्रभु यसले यही भन्नुभयो, जो मेरो पक्षमा छैन त्यो त मेरो विरोधमा छ भन्दैछ। अब कतिले भन्छ होइन होइन म विरोध पनि गर्दिनँ, म अहिले विश्वास पनि गर्दिनँ होइन, राम्रै हो होइन, प्रभुको विरोधी हो त्यो मान्छे प्रभुले भन्नुभयो है, जो मसँग छैन त्यो मेरो विरोधमा छ। अब के भने स्टिफनस त ख्रिस्टको पक्षमा छ अनि यहुदीहरू चाहिँ ख्रिस्टको विरोधमा छ, अनि त्यसैले यहुदीहरू चाहिँ अब स्टिफनसको विरोधमा छ। मुख्य कुरो त त्यो हो है, स्टिफनस चाहिँ मन्दिर व्यवस्था होइन परमेश्वरको विरोध होइन। अब यी झुटा आरोपहरू लगाएपछि स्टिफनसको बारेमा सुनेपछि मान्छेहरू त बेसरी तात्तिन्छ। छको बारेमा अघि पढेको थियौँ, तिनीहरूले जनताहरू बुढा प्रधानहरू शास्त्रीहरूलाई उभाडे, उनीमाथि आइ लागे, उनलाई पक्रे, उनलाई महासभामा ल्याए। यो सानोतिनो दोष होइन भन्ने उनीहरूले हेरिरहेछन्। तर सर योभन्दा अगाडि त यस्तो खालको क्रियाकलाप खासै भएकै थिएन कि हो, के अरे अगुवाहरूले यहुदी धार्मिक अगुवाहरूले चाहिँ धम्की दिने पिटाई दिने पनि गरेका थिए, तर साधारण जनताहरूले चाहिँ त्यस्तो गरेका थिएन अहिलेसम्म। यो चाहिँ पहिलो पटक हो। एकचोटि यसो हेरौँ है, वास्तवमा साधारण यहुदीहरूले त यो समूहलाई जो चाहिँ क्रिस्चियनहरू, उनीहरूले क्रिस्चियन त भनेका थिएन त्यो बेला, यो समूहलाई एकदम आदर गर्थे भन्ने पटक पटक पाउँछौँ। हेर्नुहोस् न दुई अध्याय प्रेरितको 2:47 उनीहरूले एकदम उच्च सम्मान गरिरहेको थियो, किनभने एकदम पवित्र जीवन थियो उनीहरूको, एकदम आपसमा प्रेम थियो अनि उनीहरू बुद्धिमानी साथ हिँडिरहेका थिए। अनि त्यसैले 2:47 सुरुतिर हेऱ्यो भने यहाँ लेख्छौँ, लेखेको पढ्छौँ, परमेश्वरको प्रशंसा गर्थे त्यो सुरुको विश्वासीहरू र सबै मानिसहरूबाट के पाउँथे, कृपा पाउँथे। भनेपछि सबै मानिसहरूले चाहिँ राम्रो चाहिँ उनीहरू भन्थे है, उनीहरूको राम्रो मूल्याङ्कन थियो। 4:21 हेर्नुहोस् त, त्यसपछि पनि राम्रै छ 4:21। अनि त्यो यहुदी अगुवाहरूलाई पनि थाहा थियो, यसकारण उनीहरूलाई झन् बेसी धम्काएर तिनीहरूले उनीहरूलाई छोडिदिए, किनभने मानिसहरूले गर्दा तिनीहरूले उनीहरूलाई कसरी दण्ड दिने केही उपाय पाएनन्। किन? किनकि जे भएको थियो त्यसका लागि सबैले परमेश्वरको महिमा गरिरहेका थिए, आमेन भन्दै थिए अरू मानिसहरूले, उनीहरू जो ख्रिस्टमा विश्वास नगरिसके भए तापनि। 5:13 हेर्नुहोस् त, त्यहाँ पनि त्यस्तै छ, अनि बाँकी रहेका मानिसहरूमध्ये अरू कसैले पनि तिनीहरूसँग मिल्ने साहस गरेन, तर मानिसहरूले तिनीहरूको प्रशंसा गर्थे। 5:26 पनि तपाईँले हेर्नुभयो भने, 5:26, तर कप्तानले अफिसरहरूको साथमा गएर उनीहरूलाई बलमिचाइ नगरिकन ल्याए, किनकि कहीँ हामी ढुङ्गाले हानिन्छौँ कि भनी तिनीहरूले मानिसहरूसँग डराए। अब क्रिस्चियनहरूले त ढुङ्गा हान्नेवाला थिएन, तर त्यो अरू उनीहरू पनि क्रिस्चियनको पक्षमै थिए, उनीहरू विरोधी थिएन। तर अब चाहिँ यहुदीहरू व्यापक रूपमा चाहिँ पुरै अब चाहिँ अब समुद्र नै उल्ट्या जस्तो हुन लागेको छ। अब यो चाहिँ नयाँ कदम सुरु भएको छ है, अनि यो चाहिँ सुरुको विश्वासीहरूको लागि चाहिँ दुःखको अब सुरु हुन थाल्छ। अब स्टिफनसबाट सुरु हुन्छ है, स्टिफनसलाई चाहिँ अब अगुवाहरूको माझमा ल्याइएको छ, अनि सबैले यहाँ बसेर चाहिँ स्टिफनसलाई त्यहाँ बिचमा राखेर हेरिरहेछ। अनि यसो हेर्छ स्टिफनसको अनुहार त उज्यालो छ भनेर हेर्नुहोस् न, यो 6:15 यो बयान गरिएको छ यहाँ 6:15, अनि महासभामा बसेका सबैले उनलाई डिट लाएर हेर्दा उनको चेहरालाई स्वर्गदूतको चेहरा जस्तै देखे। एउटा दोषी, एउटा एकदमै होइन अब नराम्रो मान्छेलाई उमा ल्याउँदा उसको अनुहार त्यस्तो हुन्छ नि होइन, होइन अपराधी जस्तो होइन छैन, ऊ चाहिँ एकदम, यो कसरी भयो, कसरी उसको अनुहार चाहिँ स्वर्गदूतको जस्तै भयो? कारण त एउटै मात्र छ, परमेश्वरको उपस्थितिले हो, पवित्र आत्माले उसलाई भर्नु भएको थियो, अनि पवित्र आत्माको आनन्द शान्ति प्रेम ऊ आत्य छैन है, उसलाई अलिकति ढुकढुक पनि छैन, ऊ चाहिँ पुरै शान्त छ, पुरै सामर्थ्यमा छ। अनि सबैजना अब ऊ त एक्लो छ त्यहाँ है, सबैजना चाहिँ उसको विरोधी जस्तो देखिया छ त्यहाँ, तर परमेश्वर चाहिँ उसको पक्षमा हुनुहुन्थ्यो त्यहाँ एकदमै विशेष प्रकारले, अनि ऊ जवाब दिन एकदम तयार थियो। बाइबलमा हामीलाई भनेको छ हामी विश्वासीहरूलाई कुनै पनि बेला जवाब दिन तयार हो भनेर सन्त, हामी क्रिस्चियनहरूलाई दिएको एउटा आज्ञा हामीलाई थाहा छ। कसैलाई थाहा छ त्यो पद, तिमीहरूको होइन हृदयमा प्रभु परमेश्वरलाई पवित्र मान र तिमीहरू भित्र भएको आशाको विषयमा सोध्नेलाई चार दिनलाई चाहिँ नम्रता साथ डरका साथ एकदम तयार जहिले पनि तयार हो भने कसैलाई थाहा छ त्यो पद अब चाहिँ थाहा हुन्छ होला है पहिलो पत्रुस तिनको पन्ध्र यो पद चाहिँ अब चाहिँ बस्छ जस्तो भित्र पहिलो पत्रुस तिनको पन्ध्र यहाँलाई यो छ तर पल्टाउनुहोस् पहिला है म पर्खिन्छु पहिलो पत्रुस तिनको पन्ध्र अलिकति अगाडिदेखि पढ्न अझै राम्रो हुन्छ चौध पददेखि तर धार्मिकताका निम्ति तिमीहरूले दुःख भोग्नु पर्यो भने पनि तिमीहरू धन्य हो तर तिनीहरूका धम्कीसँग नडराओ न त विचलित हो तर पन्ध्र पद तिमीहरूका हृदयहरूमा प्रभु परमेश्वरलाई पवित्र मान र तिमीहरू भित्र भएको आशाको विषयमा तिमीहरूलाई सोध्ने हरेक मानिसलाई नम्रता र डरको साथ जवाफ दिनका निम्ति सधैँभरि के रह तयार रह स्टिफन एकदम तयार छ है अब उसलाई प्रश्न आउँछ अब के प्रश्न गर्ने होला यिनीहरूले है अब हेरौँ प्रेरितको पुस्तकमा जाउँ फेरि अनि स्टिफनले कसरी जवाब दिन्छ हेरौँ सात अध्यायमा अब हामी छौँ अनि एक पदमा चाहिँ त्यो सनहदरिनको मुख्य अध्यक्ष महापुजारीले चाहिँ प्रश्न राख्छ अब झुटो आरोपहरू त्यहाँ सुनिसक्यौँ तिन तिनवटा डरलाग्दा आरोपहरू आएछ अनि सात पदको एक पद सात अध्यायको एक पदमा तब महापुजारीले भने न्यायाधीशको रूपमा उसले खडा छ त्यहाँ के यी कुराहरू यस्तै हुन् त उसको प्रश्न त्यो छ अनि उसले चाहिँ अब जवाफ दिन थाल्छ एकदम तयार थियो जवाफ दिन भन्नुपर्दा उसको जवाफ चाहिँ 52 पद लामो थियो 52 पदहरूमा यहाँ पुरा हामीलाई अभिलेख गरिएको छ है अनि कहाँबाट जवाफ दियो स्टिफनसले उसले जवाफ चाहिँ पुरानो नियमबाट दियो बाइबलबाट अरू थिएन उसको तर्क बाइबलबाट सिधै उसले अब बताउन थाल्छ अनि उसको यो सन्देश चाहिँ यति सामर्थ्य थियो किनभने वचन पवित्र आत्माको तरवार हो अनि स्टिफनसले चाहिँ परमेश्वरको बारेमा बताए होइन उसले बताउँदैछ मेरो विश्वास के हो अनि उसले मूसाको बारेमा बतायो बाइबलबाट व्यवस्थाको बारेमा बताउँछ उसले मन्दिरको बारेमा पनि बताउँछ जुन तिनवटा कुरा उसलाई दोष लाग्छ नि यो तिनटै कुराको चाहिँ उसले सफाइ दिन्छ है अनि अन्तमा आएर चाहिँ उसले चाहिँ ख्रिस्टको कुरा गर्छ जसलाई चाहिँ उसले चाहिँ यहाँ सात अध्यायको 52 पदमा प्रभुलाई चाहिँ यस प्रकारले बयान गर्छ सात अध्यायको 52 पदमा भविष्य वक्ताहरूले कसलाई चाहिँ तपाईँहरूका पिता पुर्खाहरूले सताएनन् र अनि तिनीहरूले उनीहरूलाई मारे जसले यस धर्मी जन भनेको येशु ख्रिस्टको कुरा गरिरहेकोले यस धर्मी जनको आगमनको विषयमा भविष्यवाणी गरेका थिए त्यसैले उसले चाहिँ जुन यो पुरै तपाईँले यो पढ्नुभयो भने नि प्रचार उसले तपाईँले के स्पष्ट देख्नुहुन्छ नि उसलाई त पुरा नियम पुरै थाहा थियो है बाइबल ऊ चाहिँ एकदमै राम्रोसँग जानेको प्रयोग गर्न सक्ने अनि बाइबल शिक्षित थियो प्रश्न उठ्छ है तपाईँले कतिको जान्नु भएको छ बाइबल यदि कुनै तपाईँको चिन्जानको व्यक्ति यसो भेट्दाखेरि त कहाँबाट बाइबल पाएर पढि पो रहेछ तपाईँले हेर्नुभयो होइन उसो यसो हेरिरहेछ अघि भाइले बाँड्नुभएको पद हेरिरहेछ अरे मानव होइन यहुन्ना तिनको सर अनि उसले पढ्छ किनभने परमेश्वरले संसारले यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस् अनि उसले मात्रै बुझ्दै बुझ्दैन यो भन्छ उसले अब तपाईँ त्यहीँ हुनुहुन्छ अब तपाईँले त्यो पद उसलाई व्याख्या गरिदिन सक्नुहुन्छ त गर्नुहुन्छ राम्रो सक्नुपर्छ है ठ्याक्कै तपाईँलाई पवित्र आत्माले पुर्याउनु भएको रहेछ त्यहाँ है त्यो व्यक्ति होइन म त बुझ्दै बुझ्दै हो बुझ्दैनन् जति हामीलाई त केही नि त्यो एकदम साधारण भइसक्यो तर एउटा मुक्ति नपाएको व्यक्तिलाई चाहिँ आकाशको ताराभन्दा पनि बढी हो यो है जताउन सक्दैन उसलाई अनि एउटा प्रचारक चाहिन्छ एउटा उसलाई शिक्षक एउटा साथी होइन अनि तपाईँ त्यहाँ पहिलादेखि चाहिँ बताउन सक्नुपर्छ स्टिफनसले त त्यहाँ थिए है 70 भन्दा पनि बढी अनि उसले पुरा नियमबाट प्रचार गर्दै 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 ल्याएर उसको यो गजबको यो सन्देश बताउँदै उसले चाहिँ अन्तमा आएर चाहिँ के गर्छ भने त्यो श्रोताहरूलाई चाहिँ अब उनीहरूलाई दोष लाउँछ, दोष्याइएकोले दोष्याउनेहरूलाई अब चाहिँ आरोप लगाउन थाल्छ यहाँ। अनि यो चाहिँ सत्य आरोप थियो, यो चाहिँ एकदम ठिक थियो। स्टिफनसले लगाएको आरोपहरू त सबै झुटा थिए, तर स्टिफनसले चाहिँ तीनटा कुराको विषयमा चाहिँ उनीहरूलाई आरोप लगाए, अनि तिनटै कुरा सत्य थियो। तर यो तिनवटा कुरा सुनेपछि चाहिँ उनीहरूलाई पुग्यो, एकदम रिसायो उनीहरू चाहिँ, है सत्यले चाहिँ घोच्छ। हेर्नुहोस् है, सात अध्यायको 51 पदमा हेर्नुहोस् त, तपाईँ गर्नुहुन्थ्यो होला है, हो हो, यहाँ त यो कुरा गरेर काम छैन, यिनीहरू विश्वास गर्दैन, बरु यसो जयमसी गरेर जानु पर्ला यहाँबाट, अब नमस्कार अब भेट्दै गरौँला है भोलि पर्सि भनेर चाहिँ जानु पर्ने जस्तो थिएन है। कसरी ऊ पवित्र आत्माको नियन्त्रणमा छ है, अनि उसले त उनीहरूलाई जे भन्नु परेको छ नि भनिदिन्छ क्या। यो प्रेम हो वास्तव, बाइबलीय प्रेम, जसलाई जे भन्नु परेको छ भन्छ। सातको 51 हेर्नुहोस् त, हे कडा गर्दन भएका अनि हृदय र कानहरूको खतना नभएकाहरू हो, तपाईँहरू सधैँ पवित्र आत्माको सामना गर्नुहुन्छ। देख्दै हुनुहुन्छ है, सुरुको क्रिस्चियनहरू जहिले पनि पवित्र आत्मा हामीसँगै हुनुहुन्छ, अनि तपाईँहरूले विरोध गर्दैनुहुन्छ पवित्र आत्माको। पहिलो कुरा चाहिँ के आरोप लगाउँछ भने, तपाईँहरू चाहिँ परमेश्वर नै विरोधी हो, पवित्र आत्माको विरोध गर्दैनुहुन्छ, सामना गर्दैनुहुन्छ। दोस्रो आरोप चाहिँ 52 पदमा छ, भविष्यवक्ताहरूमध्ये कसलाई चाहिँ तपाईँहरूका पिता पुर्खाहरूले सताएनन् र अनि तिनीहरूले उनीहरूलाई मारे, जसले यस धर्मी जनको आगमनको विषयमा भविष्यवाणी गरेका थिए, जसलाई पक्राउने र मार्ने चाहिँ अहिले तपाईँहरू हुनुभएको छ। उसको दोषारोपण चाहिँ के थियो भने, तपाईँहरूले नै धर्मी पापरहित येशु ख्रीष्टलाई चाहिँ अन्य जातिहरूलाई सुम्पिएर चाहिँ हत्या गराएका। तेस्रो आरोप चाहिँ के थियो, 53 पद, तपाईँहरूले स्वर्गदूतहरूको माध्यमद्वारा व्यवस्था पाउनु त भयो है, मोसर दिएको व्यवस्था त छ, तर त्यसलाई चाहिँ पालन गर्नु भएन, तपाईँहरू त व्यवस्था भङ्ग गर्नेहरू हो। ओहो, यो चाहिँ अब उनीहरूलाई चाहिँ सहन सक्ने भएन। जब त्यसको मतलब के हो, व्यवस्था भङ्ग गर्ने भने त पापीहरू भनेको सिधै उनले भनिदिन्छ, अनि यो सत्य कुरा थियो। यति भएपछि उनीहरू एकदम रिसले चुर हुन्छन्, अनि यहाँ लेखेको छ फेरि त्यो शब्द, किनभने पवित्र आत्माले काम गर्दै हुन्थ्यो। 54 पदमा हेर्नुहोस् त, अनि यी कुराहरू सुनेर तिनीहरू के भए, तिनीहरूका मुटु छेडिया, यो कायल पार्ने भएको छ, तर फेरि उनीहरूले चाहिँ पश्चाताप गर्न सक्दामा उनीहरूले त दारा पो किट्न थाल्छ, तिनीहरूले तिनीमाथि दारा किटे। तर पवित्र आत्मा चाहिँ के अरे, स्टिफन चाहिँ पवित्र आत्माले भरपूर भइरहेछ अर्कोतिर, अनि उसले चाहिँ ढिट लाएर हेरे स्वर्गतिर, र उसले चाहिँ कसलाई देखे, प्रभु येशूलाई। यहाँ हामी के देख्छौँ भने, यो स्टिफनसको प्रचार भएपछि चाहिँ उनीहरू गहिरो गरिकन काटिएको छ है, यो होइन हिब्रू 4:12 परमेश्वरको वचन तरवारद्वारा, आत्माको तरवारद्वारा होइन, कुनै कैँचीले होइन, कुनै चक्कुले तरवारले होइन, तर परमेश्वरको वचनद्वारा। अनि त्यो घडीमा यदि स्टिफनसले चाहिँ उनीहरूलाई हेरेर बसिरहेको भए होइन, उसले चाहिँ के देख्थ्यो, सबै कालो न कालो मुख भएका होइन, रिसले चुर भइरहेका मानिसहरू देख्थ्यो, तर त्यता हेरेन उसले है, उसले कहाँ हेऱ्यो, उसले चाहिँ माथि हेऱ्यो, पवित्र आत्माले भरपूर भयो, अनि उसले चाहिँ स्वर्गतिर हेऱ्यो भनेछ, माथितिर हेरिरहेछ। यहाँ पढ्छौँ, तर तिनले पवित्र आत्माले भरपूर भएर स्वर्गतिर डिट लाएर हेरे, र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनु भएको देखे। उनीहरूले चाहिँ उनीहरूलाई हेरेको भए त उसलाई मार्न चाहिरहेको देख्थे है, यो मान्छेले चाहिँ कहिले पनि प्रचार नगरोस् भनेर, तर उसले माथितिर हेरे र प्रभु येशूलाई देखे। यो चाहिँ प्रेरितको पुस्तकमा पटक पटक भएको छ, यो चाहिँ फेरि अन्तरकालीन पुस्तक हो, कति कुराहरू दोहोरिँदैन अहिले जुन चाहिँ त्यो बेलामा भए। स्टिफनसलाई विशेष है तरिकाले आफूलाई प्रकट गर्नुभयो, पवित्र आत्माले चाहिँ त्यहाँ हेर्न लगाउनु भयो है। अनि यहाँ लेखेको छ चाखलाग्दो कुरा, प्रभु येशू चाहिँ के गर्दै हुनुहुन्थ्यो, स्टिफनसले हेर्दाखेरि परमेश्वरको दाहिने हातपट्टि के गरिरहनु भएको थियो, उभिरहनु भएको थियो। अरू ठाउँ त जहिले पनि उहाँ के गरिरहनु भएको छ, धसिरहनु भएको छ, अनि उहाँ त गएर दाहिने हातमा बस्नु भयो भनेको सबै काम सकियो है। तर यहाँ चाहिँ अब स्टिफनसलाई स्वागत गर्न मानव प्रभु येशूसँग उभिनु भएको छ, किन स्टिफनस अब एकछिनपछि नै मर्नेवाला छ। अनि स्टिफनसले भन्न थाल्छ छपन्न, हेर्नुहोस् है अब ऊ त त्यो रिसाको मुखहरू हेरिरहेको छैन, हेर्नुहोस् आकाशहरू खोलिएका र मानिसका पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहेको म देख्दछु। स्टिफनसलाई एकदम एउटा उत्साहपूर्ण उसको अन्तिम घडीमा ऊ यस्तो गवाही भइरहेको छ, अनि प्रभु येशूले चाहिँ उसलाई एकदमै उत्साहपूर्ण दृश्य दिनुभयो। विशेष यो कहीँ पनि छैन, अरू कहीँ पनि हेऱ्यो भने है, यहाँ स्टिफनस पहिलो विश्वासी जो विश्वासको लागि मारिएको, उसको मर्ने घडीमा, किन अब मार्न तयार छन् सबैजना, तर जब उसले भने हेर्नुहोस् आकाशहरू खोलिएका र मानिसको पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहेको म देख्छु भन्दाखेरि त 57 पद, तब तिनीहरूले ठुलो स्वरले चिच्याएर, सम्झनुहोस् त्यहाँ 70-80 चिच्याएर छन्, आफ्ना कान थुन्याछन्। अनि यसो गर्नु त कहिले पनि होइन, यो सभ्य कुरा त होइन नि, कोही बोल्दाखेरि यसो गर्यो भने होइन, अब यो विद्वानहरू गर्दैछन् यस्तो है, उनीहरू चाहिँ भन्दाखेरि उनीहरू वास्तवमा एकदम दुष्ट आत्माले नै उनीहरू पक्रिएको जस्तै छन् यिनीहरू। अनि हो, यो आत्मिक लडाइँ हो, जहिले पनि याद गर्न सबै कुरा गर्दैथ्यौँ, विरोधको हरेक विरोधको पछाडि चाहिँ दुष्ट आत्मा शैतान हुन्छ। अनि उनीहरू चाहिँ अब चिच्याइरहेछन् है, कान थुनिरहेछन्, अनि एकै मनका भएर झम्टिन्छ स्टिफनसलाई। अनि त्यसपछि के गर्छन् 58 पद, अनि तिनलाई सहरदेखि बाहिर फालेर तिनीहरूले तिनलाई ढुङ्गाले हिर्काए, ढुङ्गाले हिर्काएर मारेछन् स्टिफनसलाई। स्टिफनसले भनेकै थियो है उसको प्रवचनमा भनौँ जवाफमा, उसले 58 पदमा के भनेको थियो है, तपाईँहरूको पुर्खाहरूले पनि मारेको हो भविष्यवक्ताहरूलाई, अनि तपाईँहरूले येशूलाई पनि मार्नु भएको, तपाईँहरू हत्याराहरू हो भनेर जुन आरोप लगाए नि, अब प्रमाणित हुन लागिरहेछ, स्टिफनसलाई पनि हत्या गर्न लागिरहेछ उनीहरू। अनि उनीहरूले के गरे, ढुङ्गाले हानेर मारे, भनेपछि चाहिँ त्यहाँ जम्मा भएर चाहिँ ढुङ्गा हिर्काएको हिर्काए, नमरेसम्म हिर्काए। अनि यहुदीहरूले चाहिँ नि प्रभुलाई पनि पटक पटक त्यो गर्न खोजेका थिए। एकचोटि हेर्नुहोस् त यौना 8 अध्यायमा, यौना 8 अध्यायको 59 पदमा हेऱ्यौँ भने, एकचोटि होइन प्रभु येशूलाई त्यस्तो गर्न खोजेको है, पटक पटक पढ्छन्। 8 अध्यायको 59 पदमा प्रभु येशूले जब त्यहाँ कुरा गर्नुभयो, तिमीहरू अब्राहमको सन्तान भन्छौ होइन, तिमीहरू शैतानको सन्तान हो, अब्राहमले त मलाई मार्न खोज्दैन, तिमीहरू त मलाई मार्न खोजिरहेछ। अनि 8 अध्यायको 59 पदमा यहाँ पढ्छौ, तब 58 पद, येशूले तिनीहरूलाई भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, अब्राहम हुनुभन्दा पहिले म हुँ। 59 पद, तब तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गाहरू टिपे, तर येशू लुक्नु भयो र तिनीहरूको बीचबाट भएर मन्दिरबाट बाहिर जानुभयो र यसरी निस्किनु भयो। प्रभु येशू ढुङ्गाले आनेर मारिन सकिनुहुन्न थियो, किन, किनभने उहाँ चाहिँ क्रुसमा मर्नुपर्छ, भविष्यवाणी नै त्यही थियो, छेडिएर मारिनुपर्छ। अनि 10 अध्यायको 31 पदमा, 10 अध्यायको 31 पद, तब उहाँलाई अब यो पाली चाहिँ के भन्नुभएको थियो भने, पिता र म एक हुँ भन्नुभयो, स्पष्ट म परमेश्वर हुँ भन्नुभएको थियो। अनि त्यसपछि के भयो, यहुदीहरूले 31 पद, तब उहाँलाई ढुङ्गाले हान्नलाई यहुदीहरूले फेरि ढुङ्गा टिपे, तर कहिले पनि उनीहरूले ढुङ्गा हान्न चाहिँ सकेका छैनन् है, सबै परमेश्वरको नियन्त्रणमा छ। अनि त्यसपछि अब अर्को पढौँ, यौना 15 अध्यायमा, अब जे प्रभु येशूलाई गरे नि, प्रभु येशूले भन्नुभएको थियो तिमीहरूलाई पनि गर्दछ, त्यो भविष्यवाणी 15 अध्यायको 18-21, संसारले तिमीहरूलाई घृणा गर्दछ भने त्यसले तिमीहरूलाई भन्दा पहिले मलाई घृणा गर्यो भने तिमीहरू जान्दछौ। 19 पद, तिमीहरू यस संसारका हुँदा हौ त संसारले आफ्नोलाई माया गर्ने थियो, तर तिमीहरू यस संसारको होइनौ, तर मैले तिमीहरूलाई संसारबाट चुने, यसकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। हो, स्टिफनसलाई घृणा गर्दथ्यो। अनि 20 पद, दास आफ्नो मालिक भन्दा ठुलो हुँदैन, अब मालिक प्रभु येशूलाई त्यस्तो गर्यो भने स्टिफनसलाई गर्दैन भन्ने भने जस्तो, भनी मैले तिमीहरूलाई भनेको वचन याद गर, तिनीहरूले मलाई सताएका छन् भने तिनीहरूले तिमीहरूलाई पनि सताउने छन्, तिनीहरूले मेरो वचन पालन गरेका छन् भने तिनीहरूले तिमीहरूको वचन पनि पालन गर्नेछन्। तर यी सबै कुराहरू तिनीहरूले मेरो नामको कारणले तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनु हुनेलाई चिन्दैन। यो याद गर्नु, जहिले पनि विरोध आउँछ, जब तपाईँ पवित्र जीवन जिउनलाई, ख्रिस्टको आज्ञाकारी हुनलाई एक कदम चाल्न खोज्नुहोस् त विरोध आउँछ। अब तपाईँ केही पनि गरेन भने त विरोध पनि आउँदैन, मलाई त केही पनि भएको छैन भनेर बस्न सक्नुहुन्छ। सायद तपाईँले अलि शैतानलाई रिस उठाउनु पनि पुगेन होला, होइन त? अनि तर यहाँ स्टिफनस अनि प्रभु येशूले चाहिँ जब परमेश्वरको बाटोमा, पिताको बाटोमा हिँड्दै थिए, त्यहाँ त पक्कै पनि आउँछ। सोह्र अध्यायमा हेर्नुहोस् न, नपुगे, सोह्र अध्यायको एकदेखि तिन, तिमीहरूलाई ठेस नलागोस् भनी मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। पहिले प्रभुले भनिदिएकोले चाहिँ हामीले चाहिँ प्रभु के भयो यो भन्न त अब हामीलाई दाना छैन नि, पहिले भनिसक्नु भएको छ यस्तो हुनेछ है। तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्। स्टिफनसलाई ठ्याक्कै यही भएको, त्यही सभाघरमा त्यहाँ ख्रिस्ट प्रचार गर्दाखेरि उसलाई तानेर लयो नि त। यस्तो समय आउँछ जसले तिनीहरूलाई मार्दछ, स्टिफनसलाई यही नै भयो, त्यसले परमेश्वरको सेवा गरे भनी ठान्नेछ। तीन पद, अनि तिमीहरूले यी कुराहरू तिमीहरूसँग तिनीहरूले यी कुराहरू तिमीहरूसँग गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई चिनेका छन् न मलाई। त्यसैले अब स्टिफनसको मृत्यु हुन लागेको छ, प्रेरित सात अध्यायमा पल्टाउँ। अनि के गर्छ होला स्टिफनसले अन्तिममा? स्टिफनसले प्रार्थना गर्छ, प्रार्थना गर्छ अन्तमा। तर के प्रार्थना गर्छ? हे परमेश्वर, यी दुष्ट हत्यारहरूलाई न्याय गर्नुहोस् प्रभु, मेरो रगतको बदला लिनुहोस्, मैले केही गरेको थिएन। होइन, स्टिफनसले त्यसरी प्रार्थना गर्छ छैन। परमेश्वर, यिनीहरूलाई चाहिँ केही न केही गर्नुहोस् प्रभु, यिनीहरू त एकदमै नराम्रा भएका छन्, उनीहरूलाई दण्ड दिनुहोस्, उनीहरूलाई दिनै पर्ने, उनीहरू योग्य छन्। होइन, उनीहरूले केही पनि यसरी उसले स्टिफनसले प्रार्थना गरेन। स्टिफनसले कसरी प्रार्थना गरे? साठी पदमा उसको प्रार्थना हामी पढ्न सक्छौँ। अनि घुँडा टेकेर, अब त्यस्तो ढुङ्गाले हिर्काएको मान्छे घुँडा टेक्दैछ, घुँडा टेकेर ठुलो स्वरले कराएर तिनले भने, हे प्रभु, यो पाप तिनीहरूमाथि नलगाउनुहोस्। अनि यसो भनेपछि तिनी सुते। यो चाहिँ पवित्र आत्माले दिने प्रेम हो, यो चाहिँ पवित्र आत्माको फल हो। हामीलाई परमेश्वरले जिउँदो व्यक्तिहरूमै देखाइदिनु भएको छ, म यस्तो गर्न सक्छु, म तिमीभित्र जिएर मलाई जिउन देऊ तिम्रो जीवनमा भन्दै हुनुहुन्छ। अरू कसले यसरी प्रार्थना गरेको थियो? आफ्नै शत्रुहरूको लागि हत्या गरिरहँदाखेरि पनि आफ्नो शत्रुलाई प्रार्थना गर्ने को हुनुहुन्थ्यो? ख्रिस्ट हुनुहुन्थ्यो है। एकचोटि पढौँ न लुका 23:34। अनि यसबाट हामी देख्दैनौँ परमेश्वरको उद्देश्य नै हरेकलाई के बनाउनु हो? ख्रिस्ट जस्तै बनाउन। ठिक, लुका 23:34। अनि स्टिफनस त्यस्तै देखिन्छ। लुका 23:34 अनि 33 पद पनि पढौँ। अनि जब तिनीहरू खोपडी भनिने ठाउँमा आइपुगे, तब तिनीहरूले उहाँ लाएर ती कुकर्मीहरूलाई त्यहाँ क्रुसमा टाँगे, एउटालाई दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि। 34 पद, तब येशूले भन्नुभयो, हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस् किनकि तिनीहरूले के गरिरहेका छन् सो जान्दैनन्। अब स्टिफनसले शत्रुहरूको लागि त्यो प्रार्थना गर्ने बित्तिकै उसको मृत्यु भयो। अनि बाइबलमा चाहिँ ऊ सुते भनेको छ, यसको मतलब उसको शारीरिक रूपमा चाहिँ उसको मृत्यु भयो। प्रश्न, एउटा विश्वासी जब मर्छ त्यो उसको लागि फाइदा हो कि नोक्सानी हो? फाइदा हो। पावलले के भने फिलिपी 1:21, मेरो निम्ति जिउनु ख्रिस्ट हो तर मर्नु लाभ हो। फिलिपी 1:21 पल्टाउन हामी, फिलिपी 1:21, किनकि मेरा निम्ति जिउनु ख्रिस्ट हुनुहुन्छ र मर्नु चाहिँ लाभ हो। जब स्टिफनस मरे तब तुरुन्तै उनी त ख्रिस्टसँग हुन गए, एकछिन पनि त्यहाँ बिचमा चाहिँ ग्याप छैन। अनि ख्रिस्टसँग हुनु त यहाँ हुनुभन्दा कति कति राम्रो हो नि त। 23 पदमा पावलले भन्छ नि त, फिलिपी 1:23, किनभने म दोधारमा परेको छु, इच्छा त हुन्छ बिदा लिउँ र ख्रिस्टसँग रहँ, किनकि यो अर्थात् ख्रिस्टसँग हुनु त अति नै राम्रो हो, अति नै अलि पनि होइन। त्यसैले मृत्युमा के भयो, स्टिफनस चाहिँ तुरुन्तै शरीरबाट अनुपस्थित भयो, उसको शरीरमा त छ बोक्रा मात्र, तर स्टिफनस आफै चाहिँ प्रभु कहाँ छ, कहाँ लेखेको छ त्यस्तो कुरा, 2 कुरिन्थी 5:8, एउटा विश्वासीको मृत्यु हुने बित्तिकै ऊ प्रभु कहाँ हुन्छ, बिचमा कतै घुम्दैन, ऊ कुनै आत्मा सुतेर बस्दैन। सेभेन्थ डे एडभेन्टिस्ट भन्नेहरूले त्यसरी सिकाउँछन् तर त्यो सत्य होइन। 2 कुरिन्थी 5:8, हामी दुःख छौँ र शरीरबाट अलग भएर बरु प्रभुसित रहनु नै इच्छा गर्दछौ। त्यसैले स्टिफनसको बारेमा हामी के भन्न सक्छौ, स्टिफनस चाहिँ मृत्युसम्म के भयो, विश्वास योग्य भयो। तपाईँलाई थाहा छ त्यो पनि प्रकाश 2:10, धन्यवाद, जाउँ हामी प्रकाश 2:10। प्रकाश 2:10 प्रभुले भन्नुभएको शब्द यहाँ पढ्छन्, तिमीले कष्ट भोग्न लागेका कुराहरू मध्ये कुनैसँग नडराओ, कुनैसँग नडराओ, अरे भोग्न लागेको कष्ट एउटैसँग पनि नडराओ, हेर तिमीहरूको जाँच होस् भनेर शैतानले तिमीहरू मध्ये कतिलाई झ्यालखानामा हाल्नेछन्, अनि 10 दिनसम्म तिमीहरूलाई सङ्कष्ट हुनेछ, सीमित समय, मृत्युसम्म विश्वास योग्य रह र म तिमीलाई के दिनेछु, जीवनको मुकुट। स्टिफनसले जीवनको मुकुट पाए, परमेश्वरले प्रतिज्ञा दिनुभएको थियो। स्टिफनस चाहिँ अब यसपछि आउनेवाला थुप्रो थुप्रो मारिने विश्वासीहरू मध्येमा पहिलो विश्वासी भयो, पहिलो क्रिस्चियन जो चाहिँ आफ्नो विश्वासको लागि मरेको। त्यसैले पावलले चाहिँ पछि भन्छन् ऊ चाहिँ परमेश्वरको शहीद अथवा गवाही, ख्रिस्टको लागि ऊ मृत्युसम्म विश्वास योग्य भएको। विश्वास योग्य हुन चाहिँ मूल्य चुकाउनु पर्ने रहेछ देखिन्छ यहाँ, विश्वास योग्य हुन स्टिफनसले त मृत्यु समेत पनि उसले मूल्य चुकाउन सके परमेश्वरको अनुग्रहले। अनि स्टिफनस पछि अरू त्यहाँ विश्वासीहरू मारिए, अनि प्रेरितको 12 अध्यायमा हामी पुगेपछि त्यहाँ पढ्छौँ, त्यहाँ चाहिँ 12 मध्ये एकजनालाई नै मार्न सफल हुन्छ, यो चाहिँ याकुब पहिलो प्रेरित जो मारिए। अनि त्यसपछि इतिहासमा हेर्दै गएपछि पत्रुस पनि मारिन्छ, इतिहासमा यो बाइबलमा उल्लेख नभए पनि पत्रुसले त भन्नुभएको थियो तिमीलाई त मार्नेछ भनेर। अनि भनिन्छ पत्रुसलाई चाहिँ क्रुसमा टाँगेर मार्न लगाइरहेको थिए, अब यो चाहिँ सत्य हो कि भने तर यो चाहिँ बाइबलभन्दा बाहिरको पुरानो लेखहरूमा छ। अनि पत्रुसले के भन्यो भने मेरो प्रभुलाई जस्तै टाँगिन चाहिँ म योग्य छैन, मलाई उल्टाएर टाँगिदिउँ भनेर। अब त्यो सत्य हो कि भने तर चाहिँ पत्रुस चाहिँ रोमी सरकारबाट चाहिँ ऊ चाहिँ मारिएको चाहिँ हो। पावल पनि, पावललाई चाहिँ टाउको काटिदिएको निरो सम्राटको पालनमा है। अनि पहिलो 250 वर्ष यो रोमी साम्राज्यमा जब सुसमाचार फैलिएको छ, मण्डलीय स्थापना भएको छ, अनि पहिलो 250 वर्षमा हेऱ्यो भने हजारौँ क्रिस्चियनहरू मारिए रोमी साम्राज्यको अधिकार मुनि। अनि तपाईँहरूले चाहिँ पढ्नु राम्रो हुन्छ त्यो किताब जुन चाहिँ के अरे फक्सले लेखेको, उसको नाम के अरे मन नामै आइरहेको छ नि मलाई, जिउँदा शहीदहरू अथवा ख्रिस्टीय शहीदहरू, त्यो लेखकको नाम के हो, फक्सेस बुक अफ मार्टर्स भन्छ अङ्ग्रेजीमा होइन, जो जोन फक्स हो उसको नाम, त्यो पाइन्छ नेपाली अनुवादमा। कोही कोही चाहिँ त्यहाँ के गरे, के गर्थ्यो भने रोमीहरूले चाहिँ रङ्गशालामा उनीहरू भेला हुन्थे, मानौ एउटा खेल हेर्नलाई जम्मा भएको छ, तर त्यहाँ खेल खेल्ने मात्र त्यहाँ क्रिस्चियनहरू पो राखेको छ, अनि रङ्गशालको मुनि मुनितिर चाहिँ ठुल्ठुला फाटकहरू छन्, एकदम त्यहाँ चाहिँ बन्द गरिएको छन् सुरक्षित साथ। अब चाहिँ खोल्न लगाउँछन्, खोल्दाखेरि चाहिँ जङ्गली पशुहरू आउन दिन्थे, अनि सिंहहरू आएर चाहिँ विश्वासीहरूलाई खाएको अनि हेरेर रमाउँथे, त्यस्तो समाज थियो है। अनि त्यो रमशाला अहिलेसम्म पनि छ रोममा है, फोटोहरू हेर्न सकिन्छ। अनि त्यसैले पहिलो 250 वर्ष चाहिँ स्टिफनसको उदाहरण देख्ने विश्वासीहरूले धेरैले पछ्याए है, अनि उनीहरू त मृत्युसम्म विश्वास योग्य भए। यसो विचार गर हाम्रो विषयमा, अब कति सतावट भइरहेछ हामीलाई, अब यो पढेपछि त्यति सतावट थाहा छैन भन्नुपर्छ हामीलाई होइन त है। हामी अघि कुरा गर्थ्यौँ, अब म घर पुगेपछि त्यहाँ अब श्रीमती लड्ताउ गर्छ भन्दै थियो एउटा अविश्वासी। अनि अब त्यति ठुलो सतावट चाहिँ हुँदैन होला नि त सम्झी, अब यसको तुलनामा त त्यो त सक्नुहुन्छ तपाईँ परमेश्वरको सहायताले। जेलमा जाने कोही छ, मृत्युमा होइन विश्वासको लागि मर्नु पर्ने, हामी त एकदम स्वतन्त्रतामा छौँ। अचम्म हो अहिलेसम्म यसरी स्वतन्त्रता भइरहनु, वास्तवमा हाम्रो देशमा यो कसरी स्वतन्त्र भइरहेछ। परमेश्वरको अनुग्रह छ, समय थोरै छ, अनि हामीलाई चाहिँ काम गर्न दिनुभएको छ। ऊर्जा सामर्थ्य शक्ति उहाँको हो। अनि यस्तो भन्ने चलन थियो धेरै पहिलादेखि नै, के भन्ने चलन थियो भने विश्वासीहरूको बिचमा है, यो रोमी साम्राज्यको विश्वासीहरूले के भन्थ्यो भने शहीदहरू भनेको ख्रिस्टको लागि मर्ने व्यक्तिहरूलाई शहीद भनिन्थ्यो, शहीदहरूको रगत चाहिँ मण्डलीको बिउ हो भन्थ्यो उनीहरूले, त्यसै भन्ने चलन थियो। मतलब विश्वासी जब मारिन्थ्यो है, उनीहरूको गवाहीले गर्दाखेरि अरू झन विश्वासीहरू थपिन्थ्यो। एउटा विश्वासी मारिन्थ्यो तर त्यहाँ त एक दर्जनले विश्वास गर्थ्यो है, किनभने उनीहरूको गवाही देखेर, उनीहरू मृत्युसम्म त्यस्तो प्रकारले विश्वास योग्य भएको देखेर अनि मण्डली झन झन बढ्थ्यो, झन दबाउन खोज्थ्यो शैतानले, मण्डली त झन बलियो भइरहेको थियो। जति सतावट आयो झन बढ्दो रहेछ मण्डली त। अनि धेरैजना क्रिस्चियनहरू चाहिँ एकदम असल गवाही भए बने उनीहरूको मृत्युको घडीमा पनि, जीवनमा पनि मृत्युको घडीमा पनि। अनि वास्तवमा भन्यो भने जीवनमा राम्रो गवाही छैन भने त मृत्युमा पनि हामी राम्रो गवाही त एकाजी कहाँबाट हुन सक्छौँ होइन, असम्भव कुरा हो। त्यसैले उनीहरूको मृत्युको घडीमा त्यस्तो गवाही हुन सकेको बाटो चाहिँ उनीहरूको जीवन पनि कस्तो थियो भनेर हामीले अनुमान गर्न सक्छौँ। जस्तो कि स्टिफनस के गर्दैछ, ऊ त प्रार्थना गर्दैछ शत्रुहरूको लागि, साउल त्यही छ उसले सुनिरहेछ, अनि त्यो साउल पछि गएर पावल हुन्छ, अनि ऊ त सबभन्दा ठुलो प्रचारक हुन्छ। एउटा स्टिफनस मर्यो, त्यहाँ त सबभन्दा ठुलो प्रचारक पनि निस्क्यो। शहीदहरूको रगत चाहिँ मण्डलीको बिउ नै रहेछ। प्रभुको सम्बत 1415 भनेको 600 वर्ष अगाडि बेलायतमा जन हस भन्ने एकजना विश्वासी थिए, अनि उसलाई चाहिँ जिउँदै काठको खम्बामा बाँधेर अनि मुन्तिर उसको उसको भनौँ न उभिने ठाउँलाई चाहिँ पुरा एउटा चित्ता जस्तो बनाए, अनि त्यसपछि चाहिँ आगो सल्काइरहेको थियो। अनि जन हस जब त्यो आगोले चाहिँ सल्किरहेको थियो नि, अचम्म लाग्छ, तर ऊ भजन गाइरहेको थियो। कसरी हुन सक्थ्यो, एउटै मात्र उपाय छ, यो चाहिँ पवित्र आत्मा यहाँभित्र भएर, अरू त छँदै छैन। अनि त्यो बेलामा चाहिँ उनीहरूले भन्थे कि मर्नलाई पनि प्रभुले अनुग्रह दिनुहुन्छ, त्यो विश्वासीले अनुभवले जाने थिए। अनि हामीले चाहिँ दिन दिन हामी प्रभुसँग हिँड्यो भने जस्तो सुकै परिस्थिति आए पनि हामीलाई अनुग्रह प्रशस्त हुन्छ। हामी चाहिँ अहिले फिक्री गर्नु पर्दैन, ओहो मलाई पनि त्यस्तो गर्यो भने म के गर्ने होला, अहिले तपाईँले त्यो फिक्री गर, अहिले जस्तो अवस्थामा छ, जति सतावट छैन जति छ, तपाईँ चाहिँ प्रभुसँग हिँड्नुहोस् अनि तपाईँले पनि सक्नुहुन्छ, यो चाहिँ पवित्र आत्माद्वारा हुने हो। अनि जन हसले त्यस्तरी चाहिँ ऊ आगोमा सल्किरहेछ, भजन गाइरहेको छ, अनि देख्नेहरूलाई कस्तो असर पर्यो होला त्यो त अनुमान गर्न सकिन्छ नि अलिअलि। अनि कैयौँ चाहिँ उनीहरू पनि हामी पनि उसकै ख्रिस्टमा विश्वास गर्ने हो, यो केही न केही छ, उनीहरू विश्वास गर्ने, उनीहरू सुन्न चाहिँ उनीहरू इच्छुक हुन्थे। अनि स्टिफनस जब मरे त्यहाँ, एउटा त्यहाँ मान्छे त्यहाँ हेरिरहेको थियो अघि नै भने साउल, अनि उसको हृदयमा पनि बिउ छरियो। हेर्नुहोस् त यो 7:58 प्रेरितको पुस्तक, तर प्रेरित त्यहाँ त्योभन्दा अगाडि चाहिँ 22 रोक्नुहोस् त तपाईँ फर्किँदै गर्दा, प्रेरित 22:20 पनि हेरौँ, त्यहाँ चाहिँ पावल आफैले दिएको गवाही छ आफ्नो। 22:20. अनि पावलले भन्दैछ 19 पददेखि पनि, अनि मैले भने हे प्रभु तिनीहरूलाई थाहा छ तपाईँमाथि विश्वास गर्नेहरूलाई म झ्यालखानामा हाल्थे र हरेक सभाघरमा पिट्थे। 20 पद अनि तपाईँको साक्षी स्टिफनसको रगत बहाइँदा म पनि त्यहीँ उभिरहेको थिएँ र उनको हत्यामा सहमति दिइरहेको थिएँ अनि उनलाई मार्नेहरूका लुगाको देखरेख गरिरहेको थिएँ। पावलको गवाही हो यो। अब 13 अध्यायमा यस रोक्नुहोस् एकछिन, प्रेरित 13 हामी उल्टोतिर गइरहेछौँ। यो पावललाई पहिला चाहिँ सावल भनिन्थ्यो, 13:9 हामी पढ्छौँ। तब साउलले जसलाई पावल पनि भनिन्छ पवित्र आत्माले भरिएर उसले त्यहाँ सुनाउन थाल्छ, त्यसैले साउल भनेको पावल नै हो। अब चाहिँ 7:58 जानुहोस्, 7:58 जहाँ स्टिफनसलाई मारेको छ। अनि तिनले तिनलाई सहरदेखि बाहिर फालेर तिनीहरूले तिनलाई ढुङ्गाले हिर्काए अनि साक्षीहरूले आफ्ना लुगा साउल नाम भएको एउटा जवान मानिसका पाउनेर राखे। साउल पनि त्यही पावल हो। अनि त्यसैले स्टिफनसको एकदम प्रभावकारी पवित्र आत्माद्वारा भरिएको शब्दहरू उसले सुन्दाखेरि उसको हृदय पनि छेडेकै हुनुपर्छ, बिउ चाहिँ उसको हृदयमा छिरेकै हुनुपर्छ। अनि तर हाम्रो अर्को पाठमा प्रभुको इच्छामा भोलि चाहिँ उसले मुक्ति पाएको हामीले हेर्नेछौँ, जो चाहिँ सबैभन्दा चाहिँ ठुलो प्रचारक भन्न सकिन्छ। आज छ नि ती सबै सुरुका क्रिस्चियनहरू मरिसके, प्रभुमा छन् उनीहरू, शरीरमा त मरिसके, उनीहरू गइसके। ती मध्ये थुप्रै चाहिँ एकदम साहसी साक्षीहरू शहीदहरू भएर मरे। त्यसपछि आज चाहिँ परमेश्वरको मुक्तिको सुसमाचार मानिसहरूले कसरी सुन्ने त, कहाँबाट सुन्न पाउँछ? अब स्टिफनसले प्रचार गर्नेवाला छैन, पावलले पनि प्रचार गर्दैन, होइन प्रचार गर्दैन उनीहरूले, कसले चाहिँ सुरुको क्रिस्चियनहरूले सुरु गरेको काम आज पनि गर्नेछ? तपाईँले गर्ने कि नगर्ने प्रश्न यो पुस्तकले त्यही नै हामीलाई चुनौती दिँदैछ।